नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म आर्जुविष्ट सल्यानी अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालयले तयार पारेको यो कार्यक्रम रेडियो अन्नपूर्ण 93.4 हरेक मंगलबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियोका आवृत्ति 102.6 मेगाहर्जबाट मंगलबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म प्रसारण हुन्छ। तपाईँ www.insec.org.np र www.inseconline.org लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ।
कोही भन्छन् हावाबाट सर्छ, कोही भन्छन् सर्दै सर्दैन, कोही भन्छन् सधैँ मास्क लाउनु पर्छ, कोही भन्छन् कहिले लाउनु पर्दैन। झन् बुझ्यो झन् कठिन, बुझ्यो बुझ्न कठिन।
हो, यस्ता अप्रमाणित सन्देश र गलत सूचनाको प्रवाहले साँच्चै नै कठिन बनाएको छ दाजी। यसले त भाइरस संक्रमणको जोखिम झन् बढाउँछ।
त्यही त, अब कोही यो भाइरस भन्ने चिज के पनि होइन भन्दै सुझाव लत्याउने, कोही खतरनाक हो है भन्दै जनतालाई अत्याउने, कसका कुरा पत्याउने।
विश्व स्वास्थ्य संगठन, युनिसेफ, सरकारी निकाय, भरपर्दा स्वास्थ्य कर्मी अनि आधिकारिक स्रोतको सूचना र जानकारीलाई मात्र विश्वास गर्नुपर्छ।
COVID-19 महामारी बीचमा गलत सूचनाको महामारीबाट आफू र आफ्ना परिवारलाई सुरक्षित राखौँ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
हामीले आजको कार्यक्रम इन्सेक गण्डकी प्रदेश कार्यालयद्वारा स्थानीय समुदायको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका लागि जिम्मेवार निकायहरूलाई उत्तरदायी बनाउनका लागि पहल कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सेरोफेरोमा रहेर तयार पारेका छौँ। आजको कार्यक्रममा हामी तनहुँको भानु नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सुनिल पाण्डेसँग गरिएको कुराकानी।
भानु नगरपालिकाले सबैका लागि शिक्षा, सधैँका लागि शिक्षा भन्ने एउटा राष्ट्रिय नारालाई सफल बनाउने गरी शिक्षा अगाडि बढाएको छौँ। कृषिमा अब हामी अलिकति व्यवसायिक केन्द्रीकरण र आधुनिक ढङ्गले परिवर्तन गर्ने नीतिहरू लिएका छौँ।
मानवाधिकार समूहका संयोजक कृष्णराज धमनिया र सदस्य सीता अधिकारी तथा सहजकर्ता प्रकाश चन्द्र भट्टराईसँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौँ। स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाबदेही बनाउने कार्यक्रम 3 वर्षका लागि तय गरिएको कार्यक्रम हो। यो कार्यक्रम सन् 2019 2022 लागि तय गरिएको छ। स्थानीय स्तरमा महिला, बालबालिका, दलित तथा पछाडि पारिएका अन्य अल्पसंख्यक र जोखिममा परेका समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण, विशेष गरी शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसँग सम्बन्धित सरकारी प्रावधानहरूमा पहुँचमा वृद्धि र स्थानीय सरकार, स्थानीय सञ्जाल तथा निर्णायक प्रक्रियाहरूमा सक्रिय सहभागितामा अभिवृद्धि गर्नु यो परियोजनाको उद्देश्य हो। स्थानीय प्रदेश सरकारले स्थानीय तथा प्रदेश तहमा प्रदान गरिरहेको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार सम्बन्धी सेवाहरू, ती सेवा प्राप्तिमा जनताको पहुँच के कस्तो रहेको छ, निर्णायक प्रक्रियामा विशेषतः महिला, बालबालिका, दलित र अन्य जोखिममा परेका अल्पसंख्यक तथा पछाडि पारिएका समूहको सहभागिताको अनुगमन गर्न र जनताको निगरानी बढाउन उनीहरूलाई सशक्त बनाउनु यो कार्यक्रमको पहिलो प्राथमिकता हो। गत 3 वर्षमा प्राप्त भएका उपलब्धि तथा सिकाइलाई आत्मसात गर्दै आगामी आर्थिक वर्ष 76-79 लागि स्थानीय तहका मानवाधिकार समूह मार्फत स्थानीय समुदायको पहलकदमी लिन राज्यले सुनिश्चित गरेका अधिकार प्राप्त गर्न तथा सेवा सुविधामाथि जनताको पहुँच वृद्धि गर्न यो परियोजनाले सहयोग पुर्याउने अपेक्षा गरिएको छ। स्थानीय स्तरमा महिला, बालबालिका, दलित तथा पछाडि पारिएका अन्य अल्पसंख्यक र जोखिममा परेका समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण, विशेष गरी शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसँग सम्बन्धित सरकारी प्रावधानहरूमा पहुँचको वृद्धि र स्थानीय सरकार, स्थानीय सञ्जाल तथा निर्णायक प्रक्रियामा सक्रिय सहभागितामा अभिवृद्धि गर्नु यो कार्यक्रमको मुख्य उद्देश्य हो। जोखिममा परेका समुदाय, महिला, बालबालिका, दलित र अन्य अल्पसंख्यक पछाडि पारिएका समुदायको सरकारी सेवा तथा सुविधा, विशेष गरी शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारमाथिको पहुँचका लागि माग दावी गर्न, क्षमता वृद्धि गर्ने र अधिकारको परिपूर्ति गर्न स्थानीय सरकार तथा सम्बन्धित निकाय जवाफदेही बन्ने अपेक्षा गरिएको छ। मानवाधिकार तब मात्र सम्भव छ जतिबेला देशका नागरिकले अधिकार हनन भएको महसुस गरी आवाजहरू बुलन्द बनाउनेछन्। अधिकार सँगसँगै हाम्रा कर्तव्यहरू पनि रहेका छन्। हामी सबै अधिकारको दावा गर्ने नागरिकले आफ्नो कर्तव्य पनि निर्वाह गर्नुपर्छ भन्ने हेक्का राख्न आवश्यक छ। हाम्रो मौलिक हक अन्तर्गतको धारा 48 नागरिकको कर्तव्य भनेर पनि उल्लेख गरिएको अवस्था छ। यस यसै सन्दर्भमा हामीले तनहुँको भानु नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सुनिल पाण्डेसँग नगरपालिकाको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धी नीति तथा कार्यक्रमका साथै COVID-19 यसले भानु नगरपालिकामा पारेको असरको बारेमा र मानवाधिकार मैत्री तथा नीति कार्यक्रमका बारेमा कुराकानी गरेका छौं। अब प्रस्तुत छ भानु नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सुनिल पाण्डेसँगको यो कुराकानी। सुनिल सर नमस्ते।
नमस्ते हजुर,
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
भानु नगरपालिकाले गरिरहेका कामहरूको बारेमा अलिकति जानकारी लिन मन लाग्यो सर। भानु नगरपालिकाको शिक्षा, स्वास्थ्य, खाद्य, यो आवास सम्बन्धी नगरपालिकाका नीति कार्यक्रमहरू के कस्ता छन् सर?
भानु नगरपालिकाले सबैका लागि शिक्षा, सधैँका लागि शिक्षा भन्ने एउटा राष्ट्रिय नारालाई सफल बनाउने गरी शिक्षा कार्यक्रमहरू अगाडि बढाएका छौँ। कृषिमा अब हामी अलिकति व्यवसायिक केन्द्रीकरण र आधुनिक ढङ्गले कृषिलाई अगाडि बढाउनको लागि चाहिँ परम्परागत गुजारामुखी खेती प्रणालीलाई परिवर्तन गर्ने नीतिहरू लिएका छौँ। त्यही अनुसारको कार्यक्रमहरू डिजाइन गरेका छौँ। होमस्टेहरूलाई प्रवर्धन गर्ने नीति लिएका छौँ। त्यसरी नै हामीले हाम्रो कार्यक्रमहरूलाई अगाडि लगिराखेका छौँ। अरू भौतिक पूर्वाधारहरूमा विभिन्न सङ्घ प्रदेशहरूसँग समन्वय गर्दै विकासका कामहरूलाई अगाडि बढाउने प्रयत्न गरिरहेका छौँ।
यो शिक्षाको कुरा गर्दाखेरि शिक्षामा पठन पाठन के कस्तो छ?
अहिले COVID-19 अलिकति असर पारेको अवस्था हो। तथापि पनि फेरि पनि विद्यालयहरूलाई सुचारू रूपले स्वास्थ्यका मापदण्डहरू अप्नाएर फेरि सुचारू गर्न थालेका छौँ। विशेष गरी भर्ना दर चाहिँ हाम्रो पहिला भन्दा अलि उत्साहजनक जस्तै देखिएको छ। यो हाम्रो सामुदायिक विद्यालयहरूमा, निजी विद्यालयमा तुलनामा सामुदायिक विद्यालय प्रति अलि बढी आकर्षण जस्तो भएको छ यति बेला।
यो किन रहेछ सर? केले काम गर्यो?
अब यो निजी संस्थाहरू अस्थायी टाइपका जस्तो महसुस भयो होला जनतालाई, अनि सामुदायिक संस्थाहरू स्थायी प्रकृतिका पनि भयो। अनि अर्को कुरा, सामुदायिक विद्यालयहरूमा आएको गुणात्मक परिवर्तनको पनि परिणाम हो।
भनेपछि स्थानीय सरकार नै त्यही भएपछि सरकारले पनि अलिकति घजघ्याउने ध्यान दिएको हिसाबले पनि काम गरे जस्तो लाग्छ।
हजुर हजुर हो।
यो टोल टोलमा गाउँघरमा शिक्षा भनेर पनि सुरु गर्नुभयो, यो लकडाउनको अवस्थामा पनि त्यसले कतिको प्रभाव पारेछ?
अस्थिरता हुन नदिने काम मात्रै गरे, केही गर्न सकिन्छ कि भनेर कोसिस नै गरिया हो। त्योबाट शिक्षामा हामी ऋणात्मक नहोस् भनेर सन्तुलन कायम गर्न मात्रै कोसिस गरिया थियो त्यति बेलाको उपायहरू चाहिँ।
अब त अबको दिनमा निरन्तर पहिलाको जस्तै परिपाटीमा शिक्षाको काम हुन लाग्यो होला होइन?
अब हामी शिक्षाको गियर अर्को मार्ने गरी एक्सिलेरेसन बढाएर चेन्ज गर्दैछौँ। अब पहिलाको जस्तो लकडाउनको अवस्था जस्तो हुन्न, त्योभन्दा अगाडि जस्तो थियो त्यसलाई, यो बिचमा जुन हामीमा सङ्कट र संक्रमण आइपुग्यो शिक्षामा, त्यसलाई चाहिँ मेकअप गर्ने गरी गियर चाहिँ चेन्ज गर्दैछौँ।
स्वास्थ्य अवस्था कस्तो छ सर यो बेला?
स्वास्थ्य हाम्रो अहिले मलाई लाग्छ हाम्रो अरू पालिकाहरू अरू स्थानीय तहको तुलनामा हामी सुदृढ अवस्थामा छौँ। हाम्रो सबै वडामा स्वास्थ्य संस्थाहरू छ, कुनै कुनै वडाहरूमा दुईटा पनि स्वास्थ्य संस्था छ। सबै वडाका सबै स्वास्थ्य संस्थाहरूमा हामीले स्वास्थ्य कर्मीहरूको प्रचुर मात्रामा व्यवस्था गरेका छौँ र अहिले स्वास्थ्यमा आवश्यक पर्ने उपकरणहरू पनि पर्याप्त हुनुपर्छ है भन्नेतिर त्यता पनि लाग्दैछन्। अनि औषधि अभाव हुन नदिनको लागि पनि हामीले त्यही किसिमले स्वास्थ्यको व्यवस्थापनलाई अगाडि बढाइराखेको अहिलेको सन्दर्भ छ। त्यही भएर जस्तो सुकै महामारी र जस्तो सुकै कोभिडको अवस्थामा पनि हामीले स्वास्थ्य कर्मी चाहिँ गाउँमा अभाव हुन दिएनौँ र स्वास्थ्य कर्मीबाट चाहिँ हामीले सहयोग पाएनौँ भन्ने अवस्था सिर्जना हुन दिएनौँ। बरु हाम्रा जनताहरूको स्वास्थ्य स्थिति बिग्रिएपछि उपचार पाउने व्यवस्था गर्नुभन्दा बिग्रिनै नदिने उपाय के हुन सक्छन् भन्नेतिर अझै अझै हाम्रो योजना चाहिँ नीति चाहिँ त्यतातिर जान खोज्दैछ।
भनेपछि सरहरू पूर्व तयारीमा अलि विशेष जोड दिने खालले जानुभयो?
हजुर हजुर।
खाद्य समस्या केही छ कि छैन भानु नगरपालिकामा?
समस्या त यस्तो हो नि सर, यो जति नै सम्भ्रान्त मुलुकहरू सबै परिष्कृत समाजहरूमा नि समस्या भनेको नहुने होइन, भएका समस्याहरूलाई चुनौतीको रूपमा ग्रहण गरेका छौँ।
त्यही त मैले जोड्न खोजेको कि कसरी चुनौतीको सामना गरे होला भानु नगरपालिकाले भनेर जोड्न खोजे।
होइन, सामाजिक, आर्थिक, भौगोलिक यी त हाम्रो देखिएका चुनौतीहरू हुन् कि नेपालका समाजहरूमा विविधता छ, विभिन्न आवश्यकताहरू छन्। भौगोलिक अवस्था हेर्नुहोस्, जटिल जटिल प्रकृतिका, कतै डाँडा काँडा, कतै भिर पखेर, कहिले बाढी पहिरो जाने, अनेक किसिमका भूगोल छन्। आर्थिक हिसाबले सम्भाव्यताहरू त प्रचुर छन्। हामीसँग अहिले पर्याप्त मात्रामा आर्थिक उत्पादनहरू भइसकेका अवस्था छैनन्। ती चुनौतीहरू छन् नि प्रशस्त रूपमा। अब ती चुनौतीलाई चाहिँ कसरी हामीले समाधान गर्ने, समाजलाई एकीकृत कसरी बनाउने, अब यस्ता यस्ता कुराहरू चाहिँ सोच बन्दैछ।
कतिपय कार्यक्रमको लागि प्रदेश सरकारसँग पनि समन्वय गर्नुपर्ने होला, समन्वय चाहिँ कस्तो भइरहेछ?
हरेक स्थानीय तहलाई नेपाल सरकारले यस्तो अवस्थामा अपग्रेड गरिदिएको छ कि आइटी फ्रेन्डली बनाइदिएको छ क्या। मिनेट मिनेटमा सङ्घीय सरकारका परिपत्र पत्रहरू आउने सङ्घीय सरकारलाई मिनट मिनटमा हामीले हाम्रा प्रतिवेदनहरू पठाउन सक्ने त्यो व्यवस्था चाहिँ एउटा यो आइटी मार्फत गरिरहेको छ। अनि प्रदेश सरकारसँग पनि हरेक कुराहरू लिङ्केज गरिरहेको छ, जस्तो आर्थिक पाटोको कुराहरू हामीले अहिले भर्खर अलिकति आज मात्रै कति खर्च गऱ्यौँ भन्ने कुरो सङ्घीय सरकारले प्रदेश सरकारले हेर्न सक्ने, अनि प्रदेश सरकारले हामीलाई के गरिरहेछ भन्ने कुरो हामीले उहाँहरूसँग कम्युनिकेट गर्न सक्ने, त्यो किसिमको परिपाटी विकास गरिदिया हुनाले समन्वयको पाटो व्यक्तिगत सम्बन्ध समन्वय अलग पाटो होला, तर संस्थागत पाटोमा हेर्ने हो भने समन्वय गर्नलाई चाहिँ हरेक किसिमका वातावरणहरू प्रशस्त भएको बुझिएको छु मैले।
भनेपछि अहिलेको यो प्रविधि मैत्रीपूर्ण व्यवहारले निकै सघाउ पुर्याइरहेको छ,
एकदम राम्रो भइरहेछ।
भानु नगरपालिकामा आवास सम्बन्धी समस्याका बारेमा नगरपालिकाले के कस्ता नीति बनाएको होला, के छ यो आवास सम्बन्धी?
हाम्रो अहिले सुकुम्बासी भूमि अव्यवस्थित यो चाहिँ अलिकति बढी समस्या चुनौतीको रूपमा देखिएको नगरपालिका हाम्रो नगरपालिका हो। भूमि व्यवस्था आयोग पनि गठन र त्यो आयोग मार्फत यो अहिले अव्यवस्थित भूमि सम्बन्धी समस्या भएका मान्छेहरूको समस्या समाधान गर्नलाई प्रदेश स्तरमा पनि गठन गरिदिइसकेको र त्यहाँबाट काम सुरु हुन थालिसकेका हुनाले हामी अब सङ्घीय सरकारसँग यो समन्वय गरिरहेछौँ त्यो भूमि व्यवस्था आयोगसँग, र उहाँहरूले पनि हामीलाई अहिले भर्खरै बनेका कार्यविधि नियम कानुनहरू सबै बनाइदिएर अब हामीले के गर्ने त स्थानीय तहको भूमिका के हो भन्ने कुरो प्रष्ट गाइडलाइन पठाइदिनु भएको छ। त्यो गाइडलाइन अनुसार हामी वडा स्तरमा पुगिसकेका छौँ। अहिले भूमि सम्बन्धी जुन सुकुम्बासीको समस्या थियो, अव्यवस्थित थियो, भूमिहीनको समस्याहरू थियो, ती समस्याहरू चाहिँ हामीले हाम्रो नगर स्तरबाट टुङ्ग्याएर सङ्घीय सरकारलाई बुझाउँछौँ। एउटा अर्को चाहिँ हामीले यो आवास सम्बन्धी जनता आवास कार्यक्रम र अब खरको थानु विस्थापित कार्यक्रमले पनि आवाससँग सम्बन्धित कुराहरू चाहिँ धेरै मात्रामा हल गरेको।
हस् सर, यो जानकारीका लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ।
हजुर हस्, तपाईँहरूलाई धन्यवाद मौका दिनु अवसर दिनुभयो।
तनहुँको भानु नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सुनिल पाण्डेज्यू हामीसँग कुराकानी गर्दै।
रोक्नुस् रोक्नुस्, एक दुई तिन चार पाँच छ सात, चारजनाको सिटमा सातजना, त्यसमाथि वृद्ध र केटाकेटी पनि। आफ्नो चिन्ता नभए पनि कम्तीमा उहाँहरूको त स्वास्थ्यको ख्याल राख्नुहोस्।
के गर्ने सर, चाडबाडको बेला छ।
चाडबाड भनेर कोरोना भाइरसले त छुट दिँदैन होला त?
बिरामी, बाल बालिका तथा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायात र भिड भाडबाट टाढै राखौँ। चाड पर्व मनाउँदा सबैको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिऊ।
स्वस्थ जीवन र सुरक्षित समाज नै सबभन्दा ठुलो पर्व हो। अनौपचारिक क्षेत्र सेवा केन्द्र इनसे।
अब यहाँनिर मानव अधिकार समाचार। स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदी बन्दीको उपचारमा समस्या भएको छ। कारागारमा कार्यरत स्वास्थ्यकर्मी गत वर्षको असोज महिनामा समायोजनको क्रममा अन्यत्रै सर्व भएर गएपछि कैदीबन्दीहरू नियमित स्वास्थ्य उपचारको सेवाबाट वञ्चित भएका हुन्। तनहुँ कारागारमा एकजना स्वास्थ्य सहायक एचए दरबन्दीको स्वास्थ्यकर्मी कार्यरत रहेकोमा उनी दशैं अगाडि नै समायोजनको क्रममा अन्यत्रै गएको, त्यस यता अर्को स्वास्थ्यकर्मी नआउँदा कैदीबन्दी नियमित स्वास्थ्य उपचार सेवाबाट वञ्चित भएको कारागारका सूचना अधिकारी नारायण अधिकारीले बताउनुभयो। अहिले चिसो बढेपछि कैदीबन्दीमा पनि विभिन्न खाले स्वास्थ्य समस्या देखिन थालेका, तर कारागारमा स्वास्थ्यकर्मी नहुँदा उनीहरूलाई उपचार र स्वास्थ्य परीक्षणका लागि दमौली अस्पतालमा लैजानुपर्ने बाध्यता रहेको अधिकारीले बताउनुभयो। 105 जना क्षमताको कारागारमा अहिले 187 जना कैदी र 82 जना थुनुवा गरी जम्मा 269 जना रहेका छन्। क्षमताभन्दा धेरै कैदीबन्दी एकै ठाउँमा राख्नुपर्दा र एक आपसमा टाँसिएर सुत्नुपर्दा कैदीबन्दीमा बढी मात्रामा छाला सम्बन्धी रोगहरू र त्यसबाहेक रुघाखोकी, भाइरल ज्वरो जस्ता स्वास्थ्य समस्या देखिन थालेको अधिकारीले बताउनुभयो। स्वास्थ्यकर्मी नहुँदा विभिन्न रोगको कारण दैनिक 4-5 जना कैदीबन्दीलाई स्वास्थ्य परीक्षणका लागि अस्पतालमै लैजानुपर्ने बाध्यता रहेको बन्दीहरूका नायके विष्णुहरि घिमिरेले बताउनुभयो। अब मानवाधिकार गीत।
नागरिकलाई बिना पुजी त्यसै पक्रिएर मन परि पाइँदैन गर्न गिरफ्तार, मन परि पाइँदैन गर्न गिरफ्तार, देश छोड्ने आदेश र थुक्न नजर बन्द, देश छोड्ने आदेश र थुक्न नजर बन्द, पाइँदैन भन्ने कुरा धारा नहुने भन्छ, बिना पुर्दी गिरफ्तार गर्न नि, गिरफ्तार गर्न नि, छैन निकाल निकाल पाइँदैन गर्न नि, बिना पुर्दी गिरफ्तार गर्न नि,
कार्यक्रममा अब प्रस्तुत छ तनहुँ जिल्लाको भानु नगरपालिकाको मानवाधिकार समूहका संयोजक कृष्णराज धमनिया र सदस्य सीता अधिकारी तथा सहजकर्ता प्रकाश चन्द्र भट्टराईसँग गरिएको कुराकानी। कृष्णराज धमनियाज्यू नमस्ते, यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद सर।
मानवाधिकार समूहमा रहेर के कस्ता कामहरू गरिरहनु भएको छ सर?
हजुरको प्रश्नका निम्ति धन्यवाद। भानु नगरपालिकामा जब मानवाधिकार समूहको गठन भयो तत्पश्चात मानवाधिकार सम्बन्धी विभिन्न किसिमका कार्यक्रमहरू र गोष्ठीहरू भए, फलस्वरूप स्वास्थ्यको क्षेत्रमा, शिक्षाको क्षेत्रमा, खाद्यान्नको क्षेत्रमा मानवाधिकारका सवालमा के कसरी अगाडि बढ्ने भनेर हाम्रा समीक्षा बैठकहरू भए र सोही अनुसार हामीले प्रत्येक वार्डबाट एक एकजना जनप्रतिनिधिहरू समेतको सल्लाहमा एक एकजना सदस्यहरू छान्यौँ र हाम्रो 13 जनाको एउटा कमिटी बन्यौँ जसले त्यहाँ भएका मानव अधिकारका बारेमा सवालहरू चाहिँ उठाउने काम चाहिँ हाम्रो समितिमा आयो। ती सवालहरूलाई लिएर हाम्रो नगरपालिकामा हामीले प्रवेश गरायौँ र नगरपालिकाका विभागीय प्रमुखहरू, खास गरी स्वास्थ्यको क्षेत्रमा काम गर्ने स्वास्थ्य कर्मीहरू, कृषिको क्षेत्रमा काम गर्ने कृषिका अधिकृत मित्रहरू र शिक्षाको क्षेत्रमा काम गर्ने जनशक्तिसँग मिलेर यहाँ भएका मानव अधिकार सम्बन्धी कमी कमजोरीहरू के छन् भन्ने कुरा औल्यायौँ र त्यसलाई परिपूर्ति गर्नका तिनीहरूको पहुँचका निमित्त हामीले हाम्रा कार्यक्रमहरू अगाडि बढाएको छ।
यसरी कार्यक्रम अगाडि बढाइरहँदा र स्थानीय सरकारसँग समन्वयको काम गरिरहँदाखेरि रेस्पोन्स चाहिँ कस्तो आइरहेको छ?
अहिलेसम्म हामीलाई जति पनि हाम्रा जनप्रतिनिधि हुनुहुन्छ उहाँले राम्रो रेस्पोन्स गर्नुभएको छ, किनभने हामीले उठाएका सवालहरू जतिसम्म ती अत्यन्तै मानव अधिकारसँग सम्बन्धित र पहुँचबाट टाढा भएका व्यक्तिहरू, विशेष गरी अपाङ्ग भनौँ, कम क्षमता भएका व्यक्तिहरू, महिलाहरू अनि दलितहरूका मुद्दाहरू चाहिँ विशेष गरी हामीले उठाउने गरेका छौँ। किन भन्दा उनीहरू मानव अधिकारको क्षेत्रमा निकै नै तल परेको देखिन्छ। अलिकति सक्षम व्यक्तिहरू चाहिँ अब आफ्नो अधिकार आफैले खोज्न सक्ने हैसियत भएको हुनाले हामीले जो मान्छेहरू अलिकति पहुँचबाट टाढा छन् ती व्यक्तिहरूलाई, ती समूहहरूलाई चाहिँ विशेष हामीले लिने गरेका छौँ।
COVID-19 सबैतिर प्रभाव पार्यो, त्यहाँ पनि प्रभाव पार्यो, शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा कस्तो असर पार्यो?
एकदम हो सर, विद्यालय पुरै बन्द रह्यो। अब अहिलेको प्रविधिबाट शिक्षा सञ्चालन गर्ने भन्ने कुरा पनि सबैको पहुँचमा रहेन, किन भन्दा सबै विद्यार्थीहरू त्यो नेटको पहुँचमा नरहेको हुनाले उनीहरूलाई शिक्षा दिन सकिएन। एउटा त विद्यालयमा उपस्थित भएर पनि हामीले शिक्षा दिन सक्ने अवस्था रहेन, यसले गर्दा हाम्रा धेरै विद्यार्थीहरू यसको असरबाट प्रभावित भए नै हामीले हाम्रा विद्यालयहरूमा पुगेर कसरी चाहिँ यसलाई चाहिँ पुरा गर्न सकिन्छ त भनेर हामीले हाम्रो सल्लाह चाहिँ उहाँलाई दिएका छौँ र उहाँले पनि त्यसलाई एग्री गर्नुभएको छ र त्यो अनुसार कार्यक्रम अगाडि बढाउनु भएको छ।
अलिकति शिक्षामै यो वैकल्पिक शैक्षिक व्यवस्था गर्ने कुरा पनि थियो, त्यतातिर कुनै ध्यान दिइयो कि नै?
दियो, किन भन्दा हामीलाई स्थानीय सरकारले पनि विभिन्न किसिमको पाठ्य सामग्री उपलब्ध गराएको थियो, फलस्वरूप ती पाठ्य सामग्रीहरू अत्यन्त उपयोगी थिए र त्यो होमवर्कको रूपमा विद्यालयले घरमा उपलब्ध गराएर टोल विशेषमा शिक्षकहरू उपलब्ध गराएर शिक्षकहरूले होमवर्कको रूपमा हेरिदिने र अभिभावकको सल्लाहमा चाहिँ ती कामहरू भए सर।
जस्तो खाद्य समस्या केही भयो कि भएन, आवासको क्षेत्रमा के कस्तो असर भयो,
खाद्यको सुरक्षा गर्ने कुरा अनि संरक्षण गर्ने कुरा यो चाहिँ अब अलिकति अस्तिलो रहेछ, तैपनि त्यति हुनाउँदै पनि हाम्रा प्राविधिकहरूले, कृषिका प्राविधिकहरूले चाहिँ हामीलाई उपयुक्त सहयोग गर्नुभयो र आगामी दिनहरूमा खाद्य सम्बन्धी विभिन्न कार्यक्रममा ती व्यक्तिहरूलाई समावेश गर्नुपर्छ भन्यौँ हामीले। जुन व्यक्तिहरू यो पहुँचबाट टाढा छन् ती व्यक्तिहरूलाई नै समेट्नुपर्छ, त्यसका निमित्त हामीले कृषिसँग पनि सम्बन्ध गर्नुपर्ने भयो र कृषिबाट विभिन्न कार्यक्रम हुन्छन् नि ती कार्यक्रमहरूलाई चाहिँ ती व्यक्तिहरूको पहुँचमा लैजानुपर्छ, त मात्रै उनीहरू लाभ हुन्छन्। होइन भने अब विगतमा जस्तै टाठा पाठाहरूले जे गरे त्यसैतिर जाने हो भने त आखिर त्यो असर भएन भन्ने कुरा राख्दाखेरि उहाँहरूले चाहिँ अत्यन्त सकारात्मक लिनुभयो र त्यो कार्यक्रमलाई ल्याउनुहोस्, तपाईँहरूको ल्याउनुहोस् कार्यक्रममा हामी तपाईँहरूलाई सहयोग गर्छौँ भन्ने कुरा राख्नुभएको छ।
यो कोभिडको रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले कस्ता प्रयास गर्यो, तपाईँहरूको चाहिँ कस्तो समन्वय भयो?
अब यो कोभिड नियन्त्रण सम्बन्धमा चाहिँ हामी कहाँ पनि जनचेतनामूलक थुप्रै कामहरू भए, प्रत्येक वार्डमा हाम्रो सहभागितामा यो चेतनामूलक कार्यक्रम त्यसरी माइकिङ गर्ने, त्यसपछि पोस्टरिङ गर्ने, अनि अगुवाहरूलाई बोलाएर टोल विशेषका अगुवाहरूलाई बोलाएर उहाँहरूलाई चाहिँ एउटा जानकारी गराउँदा टोल अगुवा मार्फत चाहिँ आफ्नो आफ्ना टोलहरूमा लैजाने, त्यो अनुसार प्रत्येक घर घर यस्तो देखियो कि सहर बजार त सुनसान नै थियो नि, बजार भन्दा पनि गाउँ पनि सुनसान भयो र त्यसरी कोभिडलाई चाहिँ हाम्रो भानु नगरपालिका पनि धेरैसम्म नियन्त्रण गर्न सफल भयौँ र कोभिड लाइसकेका व्यक्तिहरूलाई पनि नगरपालिका विशेष पहलमा चाहिँ क्वारेन्टाइनमा राख्ने, तिनीहरूलाई चाहिँ खाने सुविधा बस्ने सुविधा उपलब्ध गराउने, विदेशबाट आएकालाई पनि त्यसरी सुविधा दिने र त्यसरी राख्ने काम गरेर हाम्रो भानु नगरपालिकामा त्यति बाहिर चाहिँ धेरै यो कोभिडले प्रवेश गर्न पाएन।
भनेपछि स्थानीय निकायसँग मानवाधिकार समूहको समन्वय र सहकार्य राम्रो छ भन्ने बुझौँ? तपाईँहरूको उपस्थितिमा उहाँहरूले के भन्नुहुन्छ?
हाम्रो उपस्थिति हुँदा हामीले ल्याएका कार्यक्रममा उहाँहरूले जहिले पनि सपोर्ट गर्छौँ, तपाईँहरूले कार्यक्रम ल्याउनुहोस्, हामीले सकेसम्म हुँदासम्म अब नियमले सङ्गतले मिलेसम्म हामी चाहिँ तपाईँहरूलाई सहयोग गर्छौँ, तपाईँहरूले ल्याएका कार्यक्रमहरू राम्रा छन् भनेर भन्नुहुन्छ।
हस् कृष्ण सर, कुराकानी गरिदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद छ।
धन्यवाद सर हजुरले यो मौका दिनुभयो, आफ्नो हाम्रा भानु नगरपालिका भएका गतिविधिलाई मानव अधिकारको क्षेत्रमा भएका कार्यक्रमलाई कुराहरूलाई यहाँले पस्ट्याउने मौका दिनु, त्यसको निमित्त अन्नपूर्णालाई पनि विशेष धन्यवाद सर।
नमस्ते।
नमस्ते सर।
उहाँ हुनुहुन्थ्यो भानु नगरपालिका मानवाधिकार समूहका संयोजक कृष्णराज धमनियाज्यू। कार्यक्रममा यति बेला हामीसँग मानवाधिकार समूहका सदस्य सीता अधिकारीज्यू हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। अधिकारीज्यू नमस्ते।
नमस्कार।
यहाँलाई कार्यक्रममा स्वागत छ। मानवाधिकार समूहमा रहेर काम गरिरहनु भएको छ, के कस्ता कामहरू भइरहेका होलान्?
कार्यक्रमहरू निरन्तर रूपमा भइरहेको छ सर।
कस्ता कार्यक्रम गर्दै हुनुहुन्छ?
पहिला सुरुमा स्वास्थ्य सम्बन्धी कार्यक्रम भयो, शिक्षा सम्बन्धी अनि यस्तै खालका कार्यक्रमहरू भइरहेको छ।
स्वास्थ्य सम्बन्धी कस्तो खालको के भयो, के देख्नुभयो, त्यहाँ के गरेका थिए?
अब स्वास्थ्य कर्मीहरू राखेर छलफल गर्दा चाहिँ अब जनताको गुनासो अनुसार औषधिहरू राम्रो टाइममा नपाउने, गएको बेलामा फर्केर आउनु पर्ने, नगरपालिकाले राम्रोसँग औषधिहरू उपलब्ध गराउन नसकेको हो कि भन्ने त्यस्तो खालका कुराहरूमा छलफल गरियो।
औषधि वितरणमा केही सुविधा त्यस्तो भएको पाइयो कि पाइएन, फेरि तपाईँहरू त भयो कि भएन भनेर पनि जानुहुन्छ होला होइन? शिक्षाको चाहिँ के छ, कस्तो छ त्यहाँ?
शिक्षाको चाहिँ अब बाल बालिकाहरू अब कोभिडको कारणले गर्दा अब एक वर्षको लागि त अब उनी भयो सर होइन, तर त्यति धेरै बच्चाहरू शिक्षामा वञ्चित छन् जस्तो चाहिँ लाग्दैन। अब शिक्षाले पनि अलिकति हेरेको छ नि त, अब फिजिक फीहरू, अब किताबहरू, अब हामीले पनि त्यो गाउँमा त्यस्तै खालको बच्चाहरू चाहिँ अब खोजिराख्छौँ कि सर, अब त्यस्तै पढ्नबाट वञ्चित भएका, अब यो बाल विवाह भएकाहरू त्यस्तो खालको बच्चाहरू पनि हामीले खोज तलास गरिरहेका छौँ होइन।
खाद्यको समस्या, आवासको समस्या त्यस्तो केही देखिन्छ?
त्यस्तो पनि छ सर अलिकति, किनभने अब जग्गा जमिनहरू सबै बाँझो छ होइन, अब त्यो चाहिँ त गाह्रो नै छ नि, मूल्य वृद्धि भएको छ, त्यसको लागि त खाद्यान्नको पनि अलिकति समस्या देखिन्छ सर। अब यो त हुन त अब यहाँ यो पहाडी क्षेत्र हो, अब यहाँ त खेती किसान गर्नेहरूले त अब पछिल्ला समस्या चाहिँ नहोला। कृषिको कार्यक्रमहरूमा पनि यसो अलिअलि बुझ्दाखेरि अनुदानहरू दिने यताउता त्यो चाहिँ हुँदो रहेछ, अब वास्तविक किसानले चाहिँ आफूले चासो गर्न पर्यो कि सर, कहाँ के पाइन्छ कस्तो पाइन्छ भन्ने अलिकति त्यो चासो नभएको कि जस्तो लाग्छ। के
कोभिडको रोकथामका लागि, नियन्त्रणका लागि नगरपालिकामा के कस्ता प्रयास भए, तपाईँहरूको सहकार्य, तपाईँहरूको सहभागिता प्रयास कस्तो भयो?
त्यहाँ सहकार्य गरियो सर, अब त्यहाँ मास्कहरू नै लिएर आएर दिएको थियौँ, अनि सेनिटाइजरहरू पनि लिएर आएर दिएको थियौँ हामीहरूले
होइन।
अब गाउँमा चाहिँ अब पहिला सुरुमा त डर तर चाहिँ भयो, अब इन्डियाबाट आउनेहरूलाई चाहिँ अब उनी गरियो होइन, कोही होममा बस्नुभयो, कोही चाहिँ अब पहिला चाहिँ यही पनि थियो, कोहीले खाना पाइएन यस्तो उस्तो भन्ने चाहिँ गुनासो चाहिँ आएन, अब रातहरू चाहिँ बाँड्नु भएको थियो होइन। अहिले यस मानव अधिकारको कार्यक्रमले त सर अब 13 वडामा चाहिँ अब अध्ययन गर्ने हो भने त्यस्तो खालका बाल बालिकाहरू कोही पाइन्छन्, त्यही बाउआमा नभएको अब वृद्धहरू पनि हुनुहुन्छ होइन, छोरा बुहारीहरूले हेला गरेका, अब कोही एकल महिलाहरू सिरिगनबाट पीडित भएका।
स्थानीय निकायसँगको मानवाधिकार समूहको सहकार्य समन्वयमा केही कामहरू भएका छन् वा उहाँहरूले तपाईँहरूलाई के भन्नुहुन्छ? तपाईँहरू जाँदाखेरि आफ्ना मानवाधिकार समूहका कुराहरू लैजाँदाखेरि
अहिलेसम्म चाहिँ त्यस्तो नेगेटिभ देखिएको छैन सर होइन।
हस्, आफ्नो समूहमा रहेर काम गर्दै जानु होला, आफ्ना कुराहरू बताइदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ।
नमस्ते।
उहाँ हुनुहुन्थ्यो मानव अधिकार समूहका सदस्य सीता अधिकारीज्यू। कार्यक्रममा यति बेला हामीसँग सहजकर्ता प्रकाश चन्द्र भट्टराईज्यू हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। भट्टराईज्यू नमस्ते।
हजुर नमस्कार सर।
यहाँलाई इन्सेक रेडियो शिक्षा कार्यक्रममा हार्दिक स्वागत छ।
धन्यवाद।
म अलिकति सरसँग यो भानु नगरपालिकाका कुराकानीहरू जोड्छु त्यहाँका नागरिकका। भानु नगरपालिकाका नागरिकहरूका समस्या पक्कै पनि यहाँले नजिकबाट हेरिरहनु भएको छ होला, के कस्ता छन् सर?
हजुर, अब हामीले विशेष गरी इन्सेकले यो परियोजना सञ्चालन गरे पछाडि यस नगरपालिकामा भएका शिक्षा, स्वास्थ्य, खाद्य र आवासका अधिकारहरू हामीले पहिचानहरू गऱ्यौँ एउटा बैठकबाट। त्यसमा विभिन्न समस्याहरू देखिएका छन्। विशेष गरी अहिले शिक्षा स्वास्थ्यमा कोभिडले सबैभन्दा ठुलो असर पारेको देखिएको छ। नागरिकका स्वास्थ्य सम्बन्धी आधारभूत अधिकारहरू, शिक्षा सम्बन्धी आधारभूत अधिकारहरू र खाद्यसँग सम्बन्धित विभिन्न अधिकारहरू कोभिडको कारणले उपभोग गर्न नपाएको भन्ने खालको कुराहरू उठेका छन्। अब हामीले त्यसैसँग सम्बन्धित पहिचान भएका समस्याहरूलाई नै समाधानको लागि केन्द्रित गरेर कार्यक्रमहरू तय गर्दैछौँ।
के गर्ने यसका लागि? शिक्षाका लागि, स्वास्थ्यका लागि, खाद्यका लागि, आवासका लागि?
पहिला हामीले समस्या पहिचान गरेर गाउँ नगरपालिकालाई पनि हाम्रो यस्ता यस्ता समस्याहरू हामीले देखिएका छौँ भनेर हामीले एक प्रकारको जानकारी पनि दिएका छौँ। त्यसै अन्तर्गत हामीले भानु नगरपालिकामा हामीले शिक्षा र स्वास्थ्य सम्बन्धी अन्तर्क्रिया पनि आयोजना गरिसकेका छौँ। अब खाद्य र आवाससँग सम्बन्धित अन्तर्क्रिया गर्न बाँकी रहेको छ। त्यो अन्तर्क्रिया कार्यक्रममा पनि त्यहाँ स्थानीय जनताहरू, जनप्रतिनिधिहरू, स्थानीय सरकारवाला समुदायहरूले थप आफ्ना कुराहरू, समस्याहरूको बारेमा धारणा राख्नुहुन्छ र जनप्रतिनिधि लगायत त्यहाँको जिम्मेवार निकायले त्यो समस्यालाई हामीले कसरी समाधान गर्न सकिन्छ भन्ने खालको धारणा र प्रतिबद्धताहरू सँगसँगै कार्यान्वयन कुराहरू पनि हामीले जोड दिँदै आएका छौँ।
यी कार्यक्रमहरू, यी मुद्दाहरू नगरपालिकासँग वा स्थानीय सरकारसँग जोडिएका र उहाँहरूले गर्नुपर्ने उहाँहरूको एजेन्डामा रहेका कुराहरू पनि हुन्। यी कुराहरू गरिरहँदाखेरि स्थानीय सरकारका प्रतिनिधिजी, त्यसै गरी पदाधिकारी ज्यूहरूले तपाईँहरूसँग चाहिँ के भन्नुहुन्छ?
होइन, हामीले हाम्रो कार्यक्रम गर्दाखेरि उहाँले के भन्नुहुन्छ भने यो हामीले स्थानीय सरकारले नै, हामीले नगरपालिकाले नै गर्नुपर्ने कार्यक्रम हो, तपाईँहरूले गरिदिनु भएको छ अत्यन्तै राम्रो छ। हामी स्थानीय सरकार भइसकेपछि शिक्षा, स्वास्थ्य, खाद्य र आवास संविधानको पनि मौलिक हकको विषय भएको र स्थानीय जनतालाई हामी सरकार भइसकेपछि उपलब्ध गराउनुपर्ने हाम्रो कर्तव्य र जिम्मेवारी कुरा हो। हामीले नै आफैले गर्नुपर्ने कार्यक्रम हो, विविध कारणले हामीले गर्न सकिरहेका छैनौँ। यस्ता खालका सचेतना कार्यक्रम हो, अन्तर्क्रियाहरू हामीले गर्न नसक्दा नसक्दै तपाईँहरू एउटा व्यवसायिक संस्थाको रूपमा हामीलाई यो कार्यक्रमहरू गरिदिनु भएको छ, हाम्रो जनतालाई सचेत गराइदिनु भएको छ, हामीलाई पनि दबाब दिनु भएको छ, घटाउनु भएको छ, अब हामीलाई पनि ध्यान आकर्षण भएको छ। यहाँ के समस्याहरू उठेका छन् ती समस्याहरू तत्कालै यो वर्ष नै समाधान हुन नसके पनि हामी क्रमशः आगामी वर्षहरूमा विभिन्न हाम्रो नीति तथा योजनाहरूमा कार्यक्रमहरूमा समावेश गरेर त्यसलाई समाधानको लागि हामी पहल गर्छौँ भन्ने खालको कुराहरू उहाँले हाम्रो कार्यक्रममा हामीसँग व्यक्त गर्नुहुन्छ।
भनेपछि कसैले आवास नपाएर आवासबाट वञ्चित भएका छन्, स्वास्थ्य सेवा नपाएर स्वास्थ्य सेवाबाट वञ्चित भएका छन्, शिक्षाबाट वञ्चित भएका छन्, यी जुन कुराहरू उठाइरहेका छन् ती कुराहरू लिएर जाँदाखेरि उहाँहरूले त्यसो रिपोर्ट गर्ने वा यसलाई कानुनमा लैजाने भनेर त्यस्ता प्रतिबद्धताहरू व्यक्त गर्दै आउनु भएको छ?
हजुर हजुर, होइन, प्रतिबद्धताहरू उहाँहरू हाम्रो कार्यक्रममा उहाँहरू अतिथिको रूपमा सहभागी हुनुहुन्छ र हाम्रो विभिन्न औपचारिक र अनौपचारिक भेटघाटमा कार्यक्रममा पनि हामीले समस्या ती समस्याहरूको हामीले पहिचान गरेका समस्याहरू, स्थानीय स्तरमा उठेका समस्याहरूको बारेमा जानकारी गराइसके पछाडि हामीले अनि त्यस्तो समस्या छ हामीलाई पनि अब जानकारी भयो, अब हामी यसलाई क्रमशः समाधानको लागि हामी तयार छौँ, तपाईँहरूले पनि हामीलाई सुझाव दिनुहोला, सहयोग गर्नुहोला, के गर्नुपर्छ आगामी वर्षहरूमा त्यो कार्यक्रममा समावेश गर्नको लागि सहज हुन्छ, क्रमशः पुरा गर्दै जान्छौँ भन्ने खालको प्रतिबद्धताहरू उहाँहरूबाट व्यक्त भइरहेको छ।
यो मानवाधिकार समूहको तर्फबाट यस्ता मुद्दाहरूलाई लिएर जाँदाखेरि वा यस्ता मुद्दाहरू एउटा मार्गचित्र नै बनाएर दिने कामहरू भएको छ कि छैन?
त्यो कार्यक्रम पनि बनेको छ, लिपिबद्ध गरेर उहाँलाई एउटा ध्यान आकर्षण पत्र वा ज्ञापन पत्र दिने भन्ने खालको हाम्रो कार्यक्रम पनि बन्दैछ, यस्तो समस्याहरू समाधानको लागि भन्ने खालको हामी हेर्दैछौँ र जसरी नै हामी त्यो समस्यालाई समाधान गर्न प्रयास गर्नु भन्ने खालको हाम्रो ध्यान आकर्षण रहन्छ र उहाँहरूले पक्कै पनि पुरा गर्नुहुनेछ भन्ने हाम्रो आशा नै हो अहिलेसम्म त।
हवस् प्रकाश सर, यी कुराकानीहरू यहाँले गरिदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद सर,
नमस्ते।
नमस्ते सर,
उहाँ हुनुहुन्थ्यो सहजकर्ता प्रकाश चन्द्र भट्टराई हामीसँग कुराकानी गर्दै। मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा आफ्ना राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना हो मानवाधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, गण्डकी प्रदेश कार्यालय, पोखरा। हामीलाई इमेलमा pokhara@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको आजको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी र इन्सेक टिमलाई बिदा दिनुहोस्। नमस्कार।